आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि
प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थी नाममा आज पनि तपाई सबैलाई मेरो नमस्कार अनि जय मसीह। प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मर्कुश रचित सुसमाचार चार अध्यायबाट मनन गर्न गइरहेका छौं। यस अध्यायमा हामी थुप्रै दृष्टान्तहरू देख्छौ। त्यसपछि प्रभु येशूले आँधीलाई रोक्नु भएको आश्चर्य कर्म, यी सबै मती रचित सुसमाचारको पुस्तकमा उल्लेख भएको देख्छौ। एक विशेष दृष्टान्त अलावा जुन मती रचित सुसमाचारको पुस्तकमा उल्लेख भएको छैन, अनि हामी देख्नेछौ कि यो नै एक भाग हो जुनले यसलाई बेग्लै र महत्वपूर्णको बनाउँछ। सबभन्दा पहिले हामी बिउ छर्नेको दृष्टान्तको घोषणाको रूपमा पाउँदछौ। त्यसपछि हामी देख्छौ दृष्टान्तको व्याख्यान वा अर्थकुलाई, त्यसपछि अरू दृष्टान्तहरू आउँदछ, त्यसपछि अन्तिममा एक आश्चर्य कर्म देख्दछौ। हामीले मर्कुश रचित सुसमाचारको आरम्भमा भन्यौं मर्कुश रचित सुसमाचार क्रियाको अर्थात कामको व्यवहारको सुसमाचार हो, तर यहाँ चाहिँ विशेष जोड खालि एउटै आश्चर्य कर्म सहितको दृष्टान्त माथि छ। तर तपाई यो कुरा देख्नुहुनेछ कि मर्कुशले दिएका दृष्टान्तहरू क्रिया वा व्यवहारिक कामका दृष्टान्तहरू हुन्। आउनुहोस् मर्कुश चारको एक र दुई पद हेर्दै अगाडि बढ़ौं। यस प्रकार लेखिएको छ यहाँ, पछिबाट फेरि समुद्रको किनारमा उहाँले शिक्षा दिन लाग्नुभयो। उहाँका चारैपट्टि भीड़ यति ठूलो भयो कि उहाँ समुद्रमा भएको एउटा डुंगामा चढ़नुभयो र त्यसमा बस्नुभयो। मानिसहरू चाहिँ समुद्रको किनारका पाखामा बसेका थिए अनि उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा धेरै कुरा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो, प्रभु येशूले दृष्टान्तहरूमा धेरै कुरा सिकाउनुभयो। दृष्टान्त चाहिँ एउटा सरल शब्दचित्र वा कथा हो जसले आत्मिक सत्यको दृष्टान्त दिन्छ। अहिले उहाँ बिउ छर्नेको दृष्टान्त दिनुहुन्छ। पद तीनदेखि सातमा भनिएको छ, सुन हेर, एकजना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो, अनि छर्दाखेरि केही बिउ बाटोतिर परे र ती बिउ चराचुरुङ्गीले आएर खाइहाले। केही बिउ ढुङ्गेनी ठाउँमा परे जहाँ धेरै माटो थिएन र माटोको गहिराइ नहुनाले ती छिट्टै उम्रे। घाम निकै चर्केपछि टुसाहरू डढिहाले, जरा नलागेकोले ती ओइलिहाले। केही बिउ चाहिँ काँडाहरूका बीचमा परे, काँडाहरू बढे र बोट निसासिए अनि तिनमा फल लागेन। तर केही बिउ असल जमिनमा परे र उम्रन्दै र बढ्दै गएर 30 गुणा 60 गुणा र 100 गुणा फल दिए। मित्र, यिनै तीन क्षेत्रहरू हुन् जहाँ बिउहरू खसे र तिनीहरूले सुसमाचारको ग्रहण नगर्ने उद्धार नपाएका अविश्वासीहरूको प्रतिनिधित्व गर्दछ। तिनीहरू परमेश्वरको वचनको ग्रहण गर्दैनन्। तिनीहरूको जीवन बाटोतिर जस्तै छ जहाँ चरा चुरुङ्गीहरूले त्यो बिउ छरेको खाइहाल्दछ, मतलब शैतानले वचन तिनीहरूबाट लगिहाल्छ। अरूहरू चाहिँ ढुङ्गेनी जमिन जस्तै हुन् जहाँ सूर्यको तापले यसलाई सुकाउँछ, किनभने त्यसको जरा माटोको गहिराईमा गाडीको थिएन अनि काँडे जमिनमा काँडाहरूले यसलाई निसासी दिए। तर त्यसपछि त्यहाँ असल जमिन छ जुन हामी पद आठमा हेरिसकेका छौं, जहाँ भनिएको छ, तर केही बिउ असल जमिनमा परे र उम्रन्दै र बढ्दै गएर 30 गुणा 60 गुणा र 100 गुणा फल दिए। अहिले हामी देख्छौ कि चौथो पल्ट बिउ चाहिँ असल जमिनमा खस्यो जुनले उद्धार पाएका जनको अर्थात परमेश्वरको वचनको ग्रहण गर्ने व्यक्तिको प्रतिनिधित्व गर्दछ। उहाँले होसियारी संकेत राख्नुहुन्छ। यो चाहिँ रेलगाडीको फाटक पार गर्दा छेउमा यस्तो होसियारीको संकेत राखेको जस्तै हो, रोक हेर अनि सुन। तर पनि यो स्पष्ट छ कि कोही कोहीले यस कुरा बुझ्न सकेन।
किनभने यो कुरा हामी अर्को पदहरूमा देख्छौ। दश र एघार पदमा भनिएको छ, जब उहाँ एक्लै हुनुहुन्थ्यो तब बाह्र जना चेलाहरू र उहाँका वरिपरि भएकाहरूले उहाँलाई दृष्टान्तको विषयमा सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, परमेश्वरको राज्यको रहस्य तिमीहरूलाई दिइएको छ, तर बाहिरकाहरूलाई भने सबै कुरा दृष्टान्तमा भनिन्छ। यो स्पष्ट छ कि कसै कसैले दृष्टान्तको कति पनि बुझ्न सकेनन्। येशु प्रभुले बिउ छर्नेको दृष्टान्त भनिसक्नु भएपछि र भीड गएपछि बाह्रजना चेलाहरू र अरू केही विश्वासीहरूले येशुको वरिपरि भेला भएर दृष्टान्तको विषयमा उहाँसँग सोधे। प्रभु येशुले तिनीहरूलाई भन्नुभयो, परमेश्वरको राज्यको रहस्य तिमीहरूलाई दिइएको छ, अर्थात तिमीहरूलाई जसले खुला हृदयले परमेश्वरको खोजी गर्छौ। तर बाहिरकाहरूलाई जसका हृदय घमण्डी र कडा छन्, जसले परमेश्वरको खोजी गर्दैनन्, तिनीहरूलाई परमेश्वरको राज्यको रहस्य दिइएको छैन। तिनीहरूले त्यो रहस्य ग्रहण गर्न सक्दैनन्। परमेश्वरको राज्यको रहस्य चाहिँ मानिसहरूले उद्धार पाउनको निम्ति परमेश्वरले येशु ख्रिष्टमा गर्नुभएको उपाय हो। जसका हृदय नम्र, पश्चातापी र विश्वासी छन्, तिनीहरूले मात्र यो उद्धार बुझ्न र पाउन सक्छन्। भनिएको छ, परमेश्वरको राज्यको रहस्य तिमीहरूलाई दिइएको छ, तर बाहिरकाहरूलाई भने सबै कुरा दृष्टान्तमा भनिन्छ। अनि बाह्र पदमा भनिएको छ, तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर बुझ्दैनन्, नत्र त तिनीहरूले पश्चाताप गर्ने थिए र तिनीहरूको पाप क्षमा हुने थियो। प्रभु येशूले दृष्टान्तहरूद्वारा सिकाउनुभयो कि विश्वास गर्ने खुला हृदय भएका मानिसहरूले उहाँको शिक्षा झन राम्ररी बुझुन्, तर विश्वास नगर्ने कडा हृदय भएका मानिसहरू अर्थात बाहिरकाहरूले उहाँको अर्थ नबुझुन्। यो कुरा याद राखौं कि प्रभु येशूले मानिसहरूलाई कुनै कुरा बुझ्नमा रूकावट ल्याउन कोशिश गर्नुहुन्न। दृष्टान्तहरूद्वारा सिकाउनुको उद्देश्य यस्तो होइन। प्रभु येशूले दृष्टान्तहरूद्वारा सिकाउनुहुन्छ कि यसैया छ अध्याय नौको दश पदमा लेखिएको अगमबाडी पूरा होस् कि तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर बुझ्दैनन्। कि भन्ने शब्द दृष्टान्तमा सिकाउनुको उद्देश्य वा कारणको सम्बन्धमा होइन, तर यसैयाको अगमबाडी पूरा भयो भन्ने सम्बन्धमा लेखिएको हो। मित्र, कुरा के हो भने दृष्टान्तले विश्वास गर्ने हृदयलाई सत्य प्रकट गराउँछ, तर विश्वास नगर्ने हृदयबाट दृष्टान्तले सत्य लुकाउँछ। दृष्टान्तद्वारा सिकाउनाले प्रभु येशूले कोमल र नम्र हृदय भएकाहरू र कडा र घमण्डी हृदय भएकाहरूलाई छुट्याउनुभयो। कडा र घमण्डी हृदय भएका मानिसहरू आफ्ना आँखाले त देख्छन् तर जे देखेका छन् त्यो बुझ्दैनन् वा बुझ्ने कोशिश गर्दैनन्। तिनीहरूले प्रभु येशूलाई देख्छन् तर उहाँ को हुनुहुन्छ सो तिनीहरूले चिन्दैनन्। यस्ता मानिसहरू आफ्ना मनमा अघि नै परमेश्वरबाट तर्किसकेका छन्। तिनीहरूले अघि नै परमेश्वरलाई इन्कार गरिसकेका छन्। अघिबाटै परमेश्वरले तिनीहरूलाई बोलाउनु भएको छ तर तिनीहरूले उहाँको बोलावटलाई अस्वीकार गरेका छन्। अविश्वासमा निरन्तर रहिरहने यस्ता मानिसहरूले क्षमा पाउने मौका कहिले कहिले गुमाउँदछन्। तिनीहरूले बारम्बार परमेश्वरलाई इन्कार गरेका र उहाँका आज्ञा भंग गरेका हुनाले परमेश्वरले तिनीहरूलाई कहिले कहीँ त्यत्तिकै छोडिदिनु भएको छ। हजुर, यसकारण यस्ता मानिसहरूका आत्मिक आँखा र हृदय बन्द रहेछन् भन्ने कुरा हामी बुझ्न सक्छौ। तिनीहरूले प्रभु येशूका उखानहरू दृष्टान्तहरू बुझ्न सक्दैनन्, नत्र त तिनीहरूले पश्चाताप गर्ने थिए र तिनीहरूको पाप क्षमा हुने थियो। तिनीहरूले दृष्टान्तहरू बुझ्न सकेका भए तिनीहरूले पश्चाताप गर्ने थिए र ख्रिष्टद्वारा क्षमा र उद्धार पाउने थिए। परमेश्वर आफैले मानिसको आत्मिक आँखा बन्द गर्नुहुन्न, उहाँले मानिसहरूबाट आत्मिक सत्य लुकाउनुहुन्न। सबै मानिसहरूले बुझ्न सकेका उहाँ चाहनुहुन्छ, तर मानिसहरू आफैले आफ्ना आँखा बन्द गर्दछन् र परमेश्वरबाट तर्कन्छन्। तिनीहरू आफैले परमेश्वरको अनुग्रहलाई इन्कार गर्दछन्। यसैले मती तेह्र अध्याय बाह्र पदमा प्रभु येशू भन्नुहुन्छ, किनकि जससँग छ त्यसलाई दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। यो चाहिँ महत्वपूर्ण आत्मिक सत्य हो। जसले परमेश्वरको वचन इन्कार गर्दै जान्छ, अर्थात जससँग छैन, त्यसले केही समयपछि वचनलाई बुझ्ने सबै शक्ति गुमाउनेछ। तर जसले परमेश्वरको वचन ग्रहण गरेको छ, अर्थात जससँग छ, त्यसले अझै आत्मिक बुझ्ने शक्ति पाउनेछ। मती तेह्र चौध र पन्ध्र पदमा येशू यसैया छ अध्याय नौ र दशको पूरा अगमबाडी दोहोर्याउनुहुन्छ, जुन अगमबाडी मर्कुसले यहाँ पद बाह्रमा छोटकरीमा मात्र उल्लेख गर्छन्। मती तेह्र अध्यायको पन्ध्र पदमा मानिसहरूको दोष स्पष्ट देखिन्छ, किनकि यी मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूका कान बहिरा भएका छन् र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। नत्र त तिनीहरूले आँखाले देख्ने थिए, कानले सुन्ने थिए, हृदयले बुझ्ने थिए र फर्कने थिए र म तिमीहरूलाई निको पार्ने थिए। तब मती 13:16 पदमा प्रभु येशु आफ्ना चेलाहरूलाई भन्नुहुन्छ, तर तिमीहरूका आँखा धन्य हुन् किनकि तिनले देख्दछन्, तिनीहरूका कान धान्य हुन् किनकि तिनले सुन्दछन्। मित्र, हाम्रो आत्मिक आँखा र हाम्रो आत्मिक कान कस्ता छन्? अहिले प्रभु दृष्टान्तको व्याख्यान पद 13-20 दिनुहुन्छ। पद 12-14 भनिएको छ, तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर बुझ्दैनन्, नत्र त तिनीहरूले पश्चाताप गर्ने थिए र तिनीहरूको पाप क्षमा हुने थियो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू यस दृष्टान्तको अर्थ बुझ्दैनौ, त्यसो भए अरू सब दृष्टान्तका अर्थ कसरी बुझ्नेछौ? बिउ छर्नेले वचन छर्दछ। बिउ छर्ने व्यक्ति मानिसको पुत्र येशु हुनुहुन्छ भन्ने बिउ चाहिँ परमेश्वरको वचन हो। बाटोतिर छरिएको वचन रूपी बिउ लगिहाल्ने चरा चाहिँ शैतान हो। 15 पदमा भनिएको छ, कोही मानिसहरू बाटोतिर छरिएका बिउ जस्तै छन्, जब तिनीहरूले वचन सुन्छन् तब तुरन्तै शैतान आउँछ र तिनीहरूका छरिएको वचन लगिहाल्छ। विभिन्न थरीका जमिनको अर्थ विभिन्न थरीका मानिसहरू हुन्। कोही मानिसहरू बाटोमा भएको सारो माटो जस्तै छन्, बिउ माटोमा खस्छ तर उम्रन्दैन। त्यस्ता मानिसहरू वचन त सुन्छन् तर त्यो तिनीहरूको कडा हृदयमा पस्दैन अनि तुरन्तै शैतान चरा जस्तै आएर त्यो वचन खोसिहाल्छ। तिनीहरू ती मानिसहरू जसले येशूको दृष्टान्त सुन्छन् तर बुझ्दैनन्। हामी सारो माटो जस्तो नहौं, बरु त्यो बिउ उम्रियोस् भनेर बिउ ग्रहण गर्नलाई हामी आफ्नो जमिनलाई अर्थात मनलाई हृदयलाई जोतेर तयार पारौं अनि रोपेपछि हामीले त्यो बिउ प्रार्थना र ध्यानले छोपिदिउं। 16-17 पदमा भनिएको छ, त्यसै गरी ढुङ्गेनी ठाउँमा छरिएकाहरू यिनै हुन्, जसले जब वचन सुन्छन् तब खुशीसाथ तुरन्तै त्यो ग्रहण गर्छन्, तर तिनीहरूको आफ्नो जरा नलागेकोले ती थोरै बेर मात्र टिक्छन्, तर जब वचनको कारण संकष्ट वा सतावट आउँछ तिनीहरू तुरन्तै लडिहाल्छन्। ढुङ्गेनी जमिन चाहिँ गहिरै नभएको जमिन हो, जसको माथिल्लो तहभन्दा अलि तल नै ढुङ्गाहरू छन्। पहिले ढुङ्गेनी जमिनमा परेको बिउ उम्रिहाल्छ। त्यस किसिमको मानिसले खुशीसाथ तुरन्तै त्यो वचन ग्रहण गर्छ। त्यस्तो मानिसले कुनै नयाँ कुरा वा विचार उत्सुकसँग ग्रहण गर्छ अथवा परमेश्वरको वचन ग्रहण गरेर त्यस किसिमको मानिसले केही व्यक्तिगत फाइदा पाऊ भन्ने मात्र आशा गर्छ। कोही जागिर छात्रवृत्ति पाउनलाई म ख्रिस्टियन हुँ भनेर भन्दछन्। कसैले उद्धार पाउनलाई सजिलो उपाय खोज्दछन् र सुरुमा त्यस्ता मानिसले विश्वास गरी त टोपल्छन्, तर तिनीहरूको विश्वास बलि हुँदैन। तिनीहरूको विश्वास ढुङ्गाको कारणले गहिरो जान सक्दैन। त्यसकारण घाम लाग्ने बित्तिकै अर्थात केही संकष्ट वा सतावट आउने बित्तिकै त्यो नयाँ बोट मर्छ अर्थात तिनीहरूको नयाँ विश्वास मर्छ अनि तिनीहरू तुरन्तै लडिहाल्छन्। संकष्ट र सतावटले कुनै कुनै ख्रिस्टियनहरूको विश्वास नष्ट गर्नुको सट्टा पुष्ट र बलियो तुल्याउँछ, तर अरूहरूको विश्वास बेसरी हलाउँछ। बढ्नको निम्ति हामीलाई घाम चाहिन्छ, तर हाम्रा जरा गहिरो जाँदैन भने उही घामले हामीलाई मारिदिन्छ। आपद विपद र कष्टबाट हाम्रो जाँच हुन्छ। यस्तै आपद विपद र कष्टद्वारा नक्कली ख्रिस्टियनहरूबाट सक्कली ख्रिस्टियनहरू छुटिन्छन्। 18-19 पदमा भनिएको छ, टाढाहरूको बीचमा छरिएका तिनै हुन् जसले वचन सुन्छन् तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्छन्, ती फलवन्त हुँदैनन्। काँडाहरू भएका जमिनको माटो चाहिँ स्वयं असल छ, त्यो साह्रो छैन, ढुङ्गेनी पनि छैन, त्यो मलिलो र गहिरो छ। त्यसमा परमेश्वरको बिउ उम्रिहाल्छ र छिटो बढ्छ। यस्तो जमिन चाहिँ त्यस किसिमको मानिस हो जसले परमेश्वरको वचन ग्रहण गर्छ, विश्वास राख्छ र आफ्नो ख्रिस्टियन जीवन राम्रोसँग बिताउन शुरू गरेको देखिन्छ। तर त्यो जमिनमा काँडाहरू पनि छन् अर्थात स्वार्थ, संसारको फिक्री र धनको मोह र अरू थोकको लालच। परमेश्वरको वचन भन्दा ती नराम्रा कुराहरू छिटो बढ्छन् अनि त्यसको आत्मिक जीवन चाँडै नै निस्सासिदिन्छ। 20 पदमा भनिएको छ, तर असल जमिनमा छरिएका ती हुन् जसले वचन सुन्छन् र ग्रहण गर्छन् र फल दिन्छन्, 30 गुणा 60 गुणा र 100 गुणा। असल जमिन यही जमिन हो जसले फल फलाउँछ, 30 गुणा 60 गुणा र 100 गुणा। मित्र, हामीले यो दृष्टान्त पढ्दा आफू आफूसित यो प्रश्न सोध्नुपर्छ, यी चार किसिमका जमिन मध्ये म कुन किसिमको जमिन हो अर्थात ममा कुन किसिमको मन छ? अनि 21-23 पदमा भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो कि कसैले बत्ती बालेर पाथी मुनि वा खाट मुनि राख्न भनेर भित्र ल्याउँछ कि सामदानमाथि राख्न भनेर होइन र कुनै थोक लुकाएर राख्न सकिँदैन जो प्रकट गरिने छैन अनि कुनै थोक गुप्त छैन जो प्रकाशमा ल्याइँदैन। यदि कुनै मानिसको सुन्ने कान छ भने त्यसले सुनोस्। यहाँ हामीसँग बत्तीको दृष्टान्त र त्यसको कामको वा क्रिया छ। ज्योतिले उत्तरदायित्वको उत्पन्न गर्दछ। जस व्यक्तिले सत्यको पाउँदछ उसले त्यसै अनुसार काम गर्नुपर्छ वा व्यावहारिकतामा उतार्नुपर्छ। हामी ज्योतिको मात्रा अनुसार हामी उत्तरदायित्व छौं। ज्योति चम्किरहेको छ अनि ज्योतिप्रति तपाईँको प्रतिक्रिया सबभन्दा महत्वपूर्ण कुरा हो। खास विषय यो हो, जबसम्म सुसमाचारको ज्योति तपाईँ र ममाथि चम्किएन तबसम्म हामी अन्धकारमा थियौं। हामीसँग यस्तो विचार धारणा छ कि मानिस पापी हो, उसको कमजोरिताको कारण वा उसको वास्तविकतामा सत्यतामा अनभिज्ञताको कारणले। तर पाउल रोमी 1 अध्यायमा स्पष्ट रूपमा भन्छन् कि मानिसले परमेश्वरलाई जाने पनि उहाँलाई परमेश्वरको रूपमा महिमा दिएन। मानिस हट्टी, जिद्दी, भ्रष्ट, पापी हो अनि हामी सबै यस्तै प्रकारका पापीहरू हौं र हामीमा आएको ज्योतिले उत्तरदायित्वको उत्पन्न गर्दछ। हामी गुमेका पापी व्यक्ति हौं। यदि हामीले ज्योतिको ग्रहण गर्दैनौं भने, यदि हामीले येशूलाई ग्रहण गर्दैनौं भने, हामी पापैमा गुमेका अवस्थामा रहन्छौ। 24-25 पदमा भनिएको छ, उहाँले तिनीहरूलाई फेरि भन्नुभयो, तिमीहरू जे सुन्छौ त्यसमा ध्यान देऊ, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पाउनेछौ र तिमीहरूलाई झन बढ़ी दिइनेछ, किनभने जससँग छ त्यसलाई दिइनेछ र जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। तिमीहरूले जे सुन्छौ त्यसमा ध्यान देऊ र विश्वास गर। जुन नापले तिमीहरू दिन्छौ अर्थात तिमीले राखेको विश्वास अनुसार त्यही नापमा तिमीहरू पाउँछौ। जतिसम्म हामी विश्वास गर्छौ त्यतिसम्म हामी पाउँछौ नयाँ जीवन, आनन्द र बढ़ी दिइनेछ अर्थात अनन्त जीवन दिइनेछ। जससँग छ त्यसलाई बढ़ी दिइनेछ, त्यसलाई बढ़ता बुझ्ने शक्ति दिइनेछ, बढ़ता आनन्द, शक्ति र विश्वास, आत्मिक जीवन दिइनेछ। तर जससँग विश्वास छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। त्यो चाहिँ बाटोतिरको जमिन जस्तै हो, जहाँ बिउ रोपिन्छ तर उम्रन सक्दैन अनि शैतानले आएर त्यो बिउ खोसिहाल्छ। परमेश्वरले हामीलाई दिनुभएको विश्वास र वरदानहरू हामी प्रयोग गर्दैनौ भनेदेखि हामीले ती सबै गुमाउन सक्नेछौ। अनि 26-29 पदमा भनिएको छ, उहाँले भन्नुभयो, परमेश्वरको राज्य यस्तो हो, कुनै एउटा मानिसले जमिनमा बिउ छर्छ र ऊ सुते पनि जागा रहे पनि रात दिन त्यो बिउ चाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ त्यो उसले जान्दैन। जमिन आफैले उमार्छ, पहिलो टुसा त्यसपछि बाला, तब बालामा पूरा दाना लाग्छ, तर जब अन्न पाक्छ तब तुरुन्तै उसले हँसिया लगाउन थाल्छ किनभने फसलको बेला आइपुगेको हुन्छ। यस दृष्टान्तमा प्रभु येशू परमेश्वरको राज्य एउटा मानिसको फसलसँग तुलना गर्नुहुन्छ। त्यो मानिस अर्थात येशू बिउ छर्छ, तब त्यो बिउ उम्रन्छ र परमेश्वरको शक्तिबाट आफै बढ्छ। कुनै मानिसले पनि मैले यो फसल उत्पन्न गराएको छु भनेर भन्न सक्दैन। मानिसको काम चाहिँ साधनको रूपमा छर्नु, पानी हाल्नु र बाली काट्नु हो, बढ़ाउनु चाहिँ परमेश्वरको काम हो। यो दृष्टान्तले हाम्रा जीवनहरू र हृदयहरूमा काम गरिरहेको परमेश्वरको वचनको शक्तिको प्रस्तुत गर्दछ। यसपछि यस अध्यायमा हामीसँग अर्को तेस्रो दृष्टान्त छ, जुन रायको दानको बारेमा छ। 30-34 पदमा भनिएको छ, उहाँले फेरि भन्नुभयो, परमेश्वरको राज्यको तुलना केसँग गरौं अथवा कुन दृष्टान्तमा यसको व्याख्या गरौं? यो त रायको बिउको दाना जस्तो छ जो जमिनमा छरिन्छ। पृथ्वीभरिमा सबै बिउहरूमा साना भए तापनि जब त्यो रोपिन्छ तब त्यो बढ्छ र सबै सागपातहरूभन्दा त्यो ठूलो हुन्छ र त्यसले ठूला ठूला हाँगाहरू हाल्छ र आकाशका पंक्षीहरूले त्यसका छहारीमा गुण लाउँछन्। तिनीहरूले बुझ्न सकेसम्म उहाँले यस्तै धेरै दृष्टान्तहरू भनेर तिनीहरूलाई वचन सुनाउनुभयो। दृष्टान्त बिना उहाँ तिनीहरूसँग बोल्नु भएन, तर आफ्ना निज चेलाहरूलाई उहाँले गुप्तमा सबैको अर्थ खोलिदिनुहुन्थ्यो। रायोको दाना भोजन होइन, बरु यो भोजनलाई स्वाद दिलाउने मसला जस्तै हो। रूखको रूपमा वृद्धि हुने रायोको बोट असामान्य कुरा छ। यसले पवित्र आत्माद्वारा होइन तर मानिसको शक्तिद्वारा उत्पन्न गरिएको ईश राज्य विशाल संगठनहरूमा विशाल चर्चहरूमा विशाल कार्यक्रमहरूमा बाहिरी वृद्धिको तस्विर दिन्छ अनि त्यसको हाँगाको छायामा चराचुरुङ्गी बस्ने काम कति पनि असल तस्विर होइन ती चराहरूले शैतानको प्रतिनिधित्व गर्दछ अहिले हामी निम्न पदहरूमा देख्छौं कि हाम्रा प्रभुले दृष्टान्त दिने काम छोड्नुहुन्छ र समुन्द्रतिर चेलाहरूसँग जानुहुन्छ उहाँ आराम गर्न चाहनुहुन्छ किनभने उहाँ थाक्नु भएको छ उहाँ सुत्न जानुहुन्छ त्यसपछि हामी देख्छौं कि समुन्द्रमा आएको तूफानलाई शान्त गर्नुभएको उहाँको आश्चर्य कर्मको 35-41 भनिएको छ त्यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो आओ हामी पारीपट्टि जाउ अनि भीड़सँग विदा लिएपछि उहाँ जुन डुंगामा बस्नुभएको थियो त्यसैमा उहाँलाई चेलाहरूले आफ्नो साथ लगे र अरू अरू डुंगाहरू पनि उहाँको साथमा थिए अनि त्यहाँ ठूलो हुरी बतास चल्यो र छालहरू डुंगामा बज्रन लागे यहाँसम्म कि डुंगा पानीले भरिन लाग्यो उहाँ आफै चाहिँ डुंगाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनु भएको थियो तिनीहरूले उहाँलाई यसो भन्दै ब्योजाए गुरूज्यू हामी डुब्न लाग्यौं भन्ने के तपाईलाई वास्ता छैन तब उहाँ ब्योजनुभयो र बतासलाई हप्काउनुभयो र समुद्रको छालहरूलाई भन्नुभयो शान्त हो रोकिजा अनि बतास थामियो र ठूलो सन्नाटा भयो उहाँले तिनीहरूलाई भन्नुभयो तिमीहरू किन यसरी भयभीत हुन्छौ तिमीहरूमा विश्वास छैन तिनीहरू साह्रै भयभीत भए आपसमा भन्न लागे यिनी को हुन् बतास र समुद्रले पनि यिनको हुकुम मान्छन् यो आश्चर्य कर्म यति विशाल थियो जुनले यी मानिसहरूलाई भयभीत तुल्यायो अनि चकित तुल्यायो ओ मित्र यहाँ हामीसँग कति महान पाठ छ उहाँले हामीलाई जीवनको आँधी तूफानमा कहिले कहीँ हाल्नुहुन्छ ताकि हामी उहाँका निकटतामा बढ्न सकौं र हामी उहाँलाई अझ राम्ररी थाहा पाउन सकौं कि हामीलाई यो वास्तविकता थाहा छ प्रभुले वचन अध्ययनमा धेरै धेरै आशिष दिउन्
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847353679 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार